यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारले जारी गरेका अध्यादेशहरूबाट सीमित समूहले लाभ लिन सक्ने प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको आशंका। सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न नेतृत्वदायी भूमिका खेल्ने नेपाली कांग्रेसको निर्णय। राष्ट्रिय सभामा पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना एवं संचालन विधेयक पेश। चालू आर्थिक वर्षको पहिलो छ महिनामा पूँजीगत खर्चमा सुधार आएको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा संसदलाई जानकारी। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 54 लाख रूपियाँ धरोटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश र बंगलादेशको राजधानी ढाकामा तोड़फोड़ तथा आगजनीका घटनामा वृद्धि।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जारी गरेका अध्यादेशहरूबाट सीमित समूहले अनुचित लाभ लिन सक्ने सम्भावना रहेकाले सरकारको नियतमाथि शंका बढ़ाएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकलाई हिजो सम्बोधन गर्नुहुँदै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सरकारले संसद छलेर एकाएक अध्यादेशहरू जारी गरी व्यवस्थापिका संसदको भूमिकामाथि हस्तक्षेप गरेको आरोप लगाउनुभयो। अध्यादेश ल्याउने सरकारको प्रक्रिया र नियतमा खोट रहेको आरोप लगाउनुहुँदै अध्यक्ष प्रचण्डले भूमि तथा राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण ऐन संशोधनका लागि जारी भएका अध्यादेशको आवश्यकताबारे प्रश्न गर्नुभयो।
यस बीचमा जारी भएका अध्यादेशहरूका प्रक्रिया मात्र होइन, नियतमा पनि हामीलाई शंका छ। भूमि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनका लागि जारी अध्यादेशको नियत के हो? संशोधित प्रावधानहरूले वास्तविक भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले जोतभोग गरिरहेको जग्गाको लालपूर्जा पाउन सहज हुन्छ कि झन कठिन, जटिल र महँगो हुन्छ? विचारणीय छ। मध्यवर्ती क्षेत्रको जग्गालाई जग्गा उपलब्ध गराउन नसकिने नकारात्मक सूचीमा राखेर लाखौं भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको भूमि अधिकार कुण्ठित गर्न खोजिएको प्रष्ट देखिएको छ तपाईँहरूको अध्यादेशमा।
अध्यक्ष प्रचण्डले पाथीभरा केबलकारको विवादमा पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्न सरकारलाई सुझाव दिनुभयो। अध्यक्ष प्रचण्डले सरकार प्रगतिमा नभई आत्मरतिमा रमाइरहेको उल्लेख गर्नुहुँदै संसदमा रिपोर्ट कार्ड तथा तथ्य नभई मिथ्या कल्पना र आत्मरति सुनिन थालेको टिप्पणी गर्नुभयो। समग्र पूँजीगत खर्च जम्मा 16% मात्र रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले मन्त्रालयहरूले पुरानो ठेक्काको भुक्तानी र नयाँ आयोजना ठेक्का लगाउन नसकिरहेको विषय उठाउनुभयो। अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले शुरू गरेका भ्रष्टाचारका विभिन्न काण्डहरूको छानबिन अवरूद्ध पारेको भन्दै आपत्ति समेत व्यक्त गर्नुभयो। बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारले विकास निर्माण र सामाजिक कार्यक्रमहरूलाई तीव्रताका साथ अघि बढ़ाउने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो। सीमित स्रोत र साधनका बावजूद सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने गरी मुलुकका हरेक क्षेत्रमा परिवर्तनको अनुभूति दिन कामलाई तीव्रता दिइ अघि बढ़िरहेको उहाँले उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले पूँजीगत खर्च बढ़ाउने गरी सरकारले कार्ययोजना बनाएको र हाल विकास निर्माणका कामले तीव्रता लिइरहेको बताउनुभयो। पछिल्लो दिनमा राजस्व संकलन वृद्धि हुनुका साथै आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुगेको उहाँले बताउनुभयो। सरकारले यस अवधिमा राष्ट्रिय गौरवका आयोजनाहरूलाई तीव्रता दिएको र त्यस्ता आयोजनाहरूलाई बजेट अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। हिजै बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफमा गृहमन्त्री रमेश लेखकले सर्लाहीमा भएको अन्तर्जातीय विवाह सम्बन्धी उठेका विषय र चासोका सम्बन्धमा आफू गम्भीर र संवेदनशील भएको बताउनुभयो। गृहमन्त्री लेखकले संविधानले व्यवस्था गरेको छुवाछुत तथा भेदभाव विरूद्धको हक एवं व्यक्तिका नैसर्गिक अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने विषयमा सरकार क्रियाशील रहेको जानकारी गराउनुभयो। गृहमन्त्री लेखकले कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतको विरूद्धमा आफू सधैं प्रतिबद्ध रहने बताउनुभयो। समाचारमा आएको जस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोलकल्पित र असत्य भएको स्पष्ट पार्नुहुँदै गृहमन्त्री लेखकले अन्तर्जातीय विवाहलाई कानूनले मान्यता दिएको र त्यसको कानूनका लागि सरकार स्पष्ट रहेको बताउनुभयो। गृहमन्त्री लेखकले पीड़ितको सम्पूर्ण तथ्य सार्वजनिक भइसकेको र कुनै त्रुटि भएको देखिए दोषीलाई कानून बमोजिम कार्यवाही गरिने र पीड़ितहरूको संरक्षण गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि संसदलाई जानकारी गराउनुभयो। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एचपीभी खोप अभियानबाट कुनै पनि किशोरीलाई वञ्चित हुन नदिन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। मन्त्री पौडेलले क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। उहाँले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा नरहने अवस्थामा पुर्याउने रणनीति लिइएको र सन् 2030 सम्ममा 10-14 वर्षसम्मका 90% खोप दिइने लक्ष्य उल्लेख गर्नुभयो। 30 वर्षभन्दा माथिका 90% पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर पहिचान भएका 90% उपचार गर्ने लक्ष्य राखिएको पनि उहाँले बताउनुभयो। बैठकमा सांसद सुमना श्रेष्ठले पछि पनि खोप लगाउनेलाई बजेट सुनिश्चित छ कि छैन भनी प्रश्न गर्नुभयो। सांसद प्रेम सुवालले स्वास्थ्य बीमाको रकम नपाएको भन्नुहुँदै अस्पतालले उपचार नगर्दा समस्या उत्पन्न भइरहेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद लेखनाथ दाहालले गम्भीर प्रकृतिका रोग सस्तो भए पनि उपचार महँगो भएको बताउनुहुँदै सरकारी अस्पताल पहुँचवालाको बन्दै गएकोमा जनताको बनाउन माग गर्नुभयो। सांसद तोसीमा कार्कीले आवासीय चिकित्सकहरूका समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरू हितराज पाण्डे, विनिता कठायत, सीता कुमारी राणा, रोशन कार्की, छिरिङ लामा, रामहरि खतिवड़ा, प्रेमबहादुर महर्जनले मन्त्री पौडेललाई स्वास्थ्यका अन्य विभिन्न विषयमा प्रश्न राख्नुभयो। प्रतिनिधि सभाको बैठकको शुरूमा सांसदहरूले सर्लाहीमा भएको जातीय विभेदको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सभाको आकस्मिक समयमा सांसदहरूले सर्लाहीको बरहथवाका सत्येन्द्र राम चमार र नेहा रौनियार बीच अन्तर्जातीय विवाह भई विवाह दर्ता समेत भइसकेको अवस्थामा उनीहरूका विरूद्ध विभिन्न प्रकारका झूठा मुद्दा दर्ता गराई छुटाउन लागि परेको भन्दै निष्पक्ष छानबिनको माग गर्नुभयो। सांसदहरूले सर्लाही घटनाले 60 लाख दलित जनतालाई दमन गर्न खोजेको, राज्यले शक्तिको दुरूपयोग गरी उनीहरूको विवाह छुटाउन लागि परेको र अन्तर्जातीय विवाहलाई निरुत्साहित गर्न खोजेको भन्दै संलग्नलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। सत्तारूढ़ दल नेपाली कांग्रेसले सरकारले जारी गरेका अध्यादेशहरू संसदबाट पारित गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। हिजो संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले बैठकले कांग्रेसका सम्पूर्ण सांसदहरूलाई संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारी पूर्व क्रियाशील रहन निर्देशन दिएको बताउनुभयो। विचाराधीन विधेयकहरू अधिवेशनबाट पारित गर्न संसदीय समितिमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्न कांग्रेसका सांसदहरूलाई निर्देशन दिएको प्रमुख सचेतक घिमिरेले बताउनुभयो। राष्ट्रिय सभाको बैठकमा हिजो पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081 र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 पेश भएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081 र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 पेश गर्नुभयो। यसअघि हिजोको बैठकमा सांसदहरूले सामाजिक आर्थिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले गत माघ 11 गते अछाममा भएको 14 वर्षीय इसारा खड्का र 15 वर्षीय सरस्वती खड्काको हत्याको सत्य तथ्य छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले पहाड़ी क्षेत्रका स्थानीय तहहरूमा विकासका नाममा जथाभावी डोजरको प्रयोग बढ़ेको र त्यसले बाढ़ी पहिरोका घटना बढ़ाएको भन्दै डोजर प्रयोग नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले ताप्लेजुङ जिल्लामा पाथीभरा धार्मिक स्थलमा केबलकार निर्माणको विषयमा आएको विवादलाई वार्ताका माध्यमबाट तत्काल समाधान गर्न, सुदूरपश्चिम क्षेत्रका नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न, नेपाल भारत नाकामा भन्सार कार्यालयहरूको स्थापना लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको बैठक माघ 27 गते आइतबार दिउँसो 1 बजे 15 मिनटमा बस्नेछ। चितवनको सहारा सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले अदालतलाई हिजो 54 लाख रूपियाँ धरोटी बुझाएर रिहा हुनुभएको छ। चितवनको सहारा सहकारी ठगी प्रकरणमा लामिछानेलाई 54 लाख रूपियाँ धरोटी रकम लिई रिहा गर्न चितवन जिल्ला अदालतबाट हिजो आदेश भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले यसै वर्षभित्र सूचना प्रविधि पार्क स्थापना गरिने बताउनु भएको छ। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क बनाउने लक्ष्य साकार पार्न सूचना प्रविधिका पूर्वाधार निर्माणमा जोड़ दिएको बताउनुभयो। कम्प्यूटर एसोसिएशन महासंघ नेपाल क्यान महासंघले गरेको 30 औं क्यान इन्फोटेक 2025 हिजो शुभारम्भ गर्नुहुँदै मन्त्री गुरूङले डिजिटल फ्रेमवर्क बनाउन प्रशस्त सूचना प्रविधिका पूर्वाधार आवश्यक रहेको बताउनुभयो। यसै वर्षभित्र 753 पालिकामा 4G सबैका घर घरमा पुर्याइने उहाँले बताउनुभयो। क्यानकी अध्यक्ष सिनैना घिमिरे पाण्डेका अनुसार सरकारले अध्यादेश मार्फत ल्याएको कानूनले युवामा उद्यमी बन्न प्रोत्साहन गरेको छ। वन त्यसै गरी राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रहरूमा 3 तहको राजस्व बाँडफाँड, खानी तथा खनिज पदार्थको अध्ययन, अन्वेषण, उत्खनन र प्रयोगमा समस्या देखिएको छ। ढुङ्गा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थको उपयोग, बिक्री, वितरण र व्यवस्थापनमा समेत 3 तहको सरकारबीच समन्वय र नीतिगत व्यवस्था नहुँदा समस्या उत्पन्न भइरहेको सम्बद्धहरूको भनाइ छ। संवाददाता तुलसी सापकोटाको यो रिपोर्ट।
वन, राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र लगायतको समस्या समाधान, मानव र वन्यजन्तु द्वन्द व्यवस्थापन लगायतका विषयमा नीतिगत व्यवस्था तथा समन्वयको अभावमा समस्या उत्पन्न भइरहेको छ। राष्ट्रिय वनमा राजस्व संघमा बढ़ी जाने गरेको र स्थानीय तहमा गएको राजस्व पनि मध्यवर्ती क्षेत्रको विकास र योजनाहरूमा प्रयोग नहुने हुँदा समस्या देखिएको बताउनुहुन्छ राष्ट्रिय सभाका सदस्य मदन कुमारी शाह गरिमा।
जुन 25% स्थानीय तहमा जुन गइरहेको छ त्यो 25% रोयल्टी पनि स्थानीय तहले मध्यवर्ती क्षेत्रको जनताको लागि छुटाउँदैन रहेछ।
ढुङ्गा, गिटी, बालुवा, नदीजन्य पदार्थको उपयोग, बिक्री, वितरण र व्यवस्थापनमा समेत 3 तहको सरकारबीच नीतिगत समन्वयको अभाव देखिन्छ। राष्ट्रिय सभाका सदस्य गोमा देवी तिमिल सिन्हा उचित मापदण्ड बनाई एकद्वार प्रणाली मार्फत नदीले थुपारेका नदीजन्य पदार्थको उत्खनन र उपयोग गर्न सके स्थानीय तहलाई आर्थिक रूपमा सबल बनाउनुका साथै वर्षायाममा डुबान लगायतका समस्या कम गर्न सकिने बताउनुहुन्छ।
नदीले थुपारेको गिटी बालुवा छ, त्यो गिटी बालुवालाई कसरी निकाल्ने, यसलाई विधि बनाएर त्यो केही समयको लागि खोलेर त्यो गिटी बालुवालाई उत्खनन गर्ने हो भने एउटा आर्थिक हिसाबले नि सबल हुने, अर्को कुरा त्यहाँको बस्तीलाई पनि भोलि वस्तु बन्ने जन्तुलाई पनि सजिलो हुने।
पछिल्लो समय वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्र सम्बन्धी नीतिगत व्यवस्था नहुँदा नदीजन्य पदार्थको उत्खनन, वन पैदावारको उपयोग हुन नसकी त्यसै खेर गइरहेका छन्। मध्यवर्ती क्षेत्रको विकास हुन सकिरहेको छैन भने मानव र वन्यजन्तुको द्वन्द पनि बढ्दै गइरहेको छ, जसका कारण पीड़ितहरूलाई राहत व्यवस्थापनमा समस्या भइरहेको छ। बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव दामोदर बराल।
उपयुक्त आहार त्यहाँ पाएन, जंगलमा पानीका स्रोतहरू पनि कम भएको स्थिति छ, घाँसे मैदान व्यवस्थापन गर्ने, पानीका पोखरी निर्माण गर्ने, वन डडेलो नियन्त्रण गर्नुपर्ने छ। त्यो राहत वितरणको प्रक्रिया नै लम्बेदान प्रदेश स्तरमा र स्थानीय तहमा पनि यो वनजन्तुको क्षतिको राहतको चाहिँ कोष स्थापना गर्न सकियो भने पीड़ितहरूलाई छिटै राहत दिन सकिन्छ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी सुदूरपश्चिम प्रदेशको 56% भन्दा बढ़ी क्षेत्रफल वन, निकुञ्ज र मध्यवर्ती क्षेत्रले ओगटेको भए पनि नीतिगत र व्यवहारिक रूपमा समस्या रहेकाले राजस्व संकलन, वन पैदावारको उपयोग र रोजगारी सिर्जनामा समस्या भइरहेको बताउनुहुन्छ।
हामीले जंगल र निकुञ्जसँग सम्बन्धित धेरै कुराहरू नीतिगत रूपमा नियमन गर्न नसकेको हुनाले अहिले प्रदेशको राजस्वमा र रोजगारलाई हामीले बढ़ावा दिन सकेका छैनौं।
3 तहका सरकारबीच नीतिगत व्यवस्था हुन नसक्दा निकुञ्ज र मध्यवर्ती क्षेत्रहरूमा भौतिक पूर्वाधार निर्माण, होटल, अन्य व्यवसाय र उद्योग सञ्चालन, पर्यटन विकास, वन पैदावारको उपयोग लगायतमा देखिएका समस्या समाधानका लागि समयमा नै नीतिगत व्यवस्था गर्नु आवश्यक छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
जनता समाजवादी पार्टी नेपाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग हिजो भेटवार्ता गर्नुभएको छ। भेटमा सरकारले हालै जारी गरेका सहकारी सहितका छ अध्यादेशबारे छलफल भएको जसपा नेपालले जनाएको छ। सरकारले जारी गरेका अध्यादेश संसदबाट पारित गर्ने सन्दर्भमा राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत नपुग्ने भएपछि अहिले सत्ता गठबन्धन दल र जनता समाजवादी पार्टी नेपालबीच निरन्तर छलफल भइरहेको छ। जनता समाजवादी पार्टी नेपालले अध्यादेशका विषयमा समर्थन गर्ने वा नगर्ने भन्नेबारे निर्णय भने गरि नसकेको जनाएको छ। आर्थिक अपचलन आरोप लागेको बेनी नगरपालिका आठमा रहेको कुमारी बहुद्देश्य सहकारी संस्था लिमिटेडलाई प्रहरीले सील गरेको छ। सहकारीको वर्तमान तथा पूर्व पदाधिकारीले आर्थिक अपचलन गरेको भन्दै आइतबार पाँचजनालाई गिरफ्तार गरेको म्याग्दी प्रहरीले बुधबार सहकारी संस्थालाई नै सील गरेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार कुमारी बहुद्देश्य सहकारी संस्थाका पूर्व उपाध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख बेनी नगरपालिका एक रत्नेचौरका 36 वर्षीय राजकुमार थापा लगायत पाँचजनालाई गिरफ्तार गरेको जिल्ला प्रहरीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकासका लागि विज्ञान र प्रविधि आवश्यक रहेको बताउनु भएको छ। राजधानीको वसुन्धरा स्थित साउथ वेस्टर्न स्टेट कलेजले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले आगामी दिनमा शिक्षा नीति बनाउँदा विज्ञान र प्रविधिलाई समेटिनुपर्ने बताउनुभयो। काठमाडौँको कमल पोखरीमा हिजो ग्यास सिलिण्डर विस्फोट हुँदा 11 जना घाइते भएका छन्। शानदार मोमो पसलमा भएको ग्यास सिलिण्डर विस्फोटमा परि घाइते भएका मध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको किर्तिपुरस्थित वन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराले जानकारी दिनुभयो। जुम्ला जिल्लामा यस वर्षको हिउँदियाममा वर्षा र हिउँ नपर्दा बाली सुक्दै गएपछि जुम्लाका किसान समस्यामा परेका छन्। गाउँमा सिंचाईको सुविधा नहुँदा आकाशे पानीको भरमा किसानले खेतीपाती गर्दै आएका छन्। यस याममा विशेष गरी स्याउका नयाँ बिरूवाहरू लगाउने गरिन्छ। माघको अन्तिम साता भइसक्दा पनि वर्षा र हिउँ नपर्दा किसानलाई शास्ति भएको स्थानीय बासिन्दाहरूले बताएका छन्। जिल्लामा हिउँदे बालीका रूपमा गहुँ जौ र विभिन्न तरकारी लगाउने गरिन्छ। हाल यी बाली वर्षा र हिउँ नपर्दा बारीमै सुक्न थालेपछि आफूहरू चिन्तित बनेको किसानहरूले बताएका छन्। संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका 4 नामासेबाट प्रसूति व्यथा लागेको 18 घण्टापछि एकजनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। प्रसूति व्यथा लागेको 18 घण्टापछि भोटखोला 4 नामासेकी 36 वर्षीय यामजङ भोटेलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हिजो उद्धार गरिएको हो। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्यस स्थानमा अझै यातायातको पहुँच पुग्न सकेको छैन। नागरिकताको अभावमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका 5 स्थित सुस्तावासीमा विद्युत मिटर जडानको समस्या समाधान हुने पछि स्थानीयहरू खुशी भएका छन्। हालका लागि सुस्तावासीलाई 1 वर्षसम्म निशुल्क रूपमा विद्युत सेवा उपलब्ध गराउने विषयमा थप पहल थालिएको स्थानीय निकायले जनाएको छ। लामो समयदेखि सुस्तामा बसोबास गरेको भए पनि नागरिकता नहुँदा अधिकांश परिवारको विद्युतीय मिटर जडान मा समस्या रहँदै आएको छ। सुस्ताका 140 घर परिवारसँग नागरिकता नभएका कारण मिटर जडान हुन नसकेको अवस्था छ। कालीकोटको तिला गुफा नगरपालिका वडा नम्बर 10 सेरीमा एउटा गोठमा आगलागी हुँदा 60 भेडा जलेर मरेका छन्। मंगलबार राति अबेर गोठमा आगो लागेको र आगोले राणावाडाका काले राणाका 60 भेडा जलेर मरेका तिला गुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो। चिसोका कारण बालेको आगो गोठमा सल्किएका कारणले भेडा जलेको अनुमान गरिएको उहाँले बताउनुभयो। बंगलादेशमा विपक्षी अवामी लीगले सरकारको विरोध गर्न आह्वान गरेपछि आक्रोशित भएका सत्ताका समर्थकहरूले राजधानी ढाकाका विभिन्न क्षेत्रमा तोडफोड़ तथा आगजनीका घटना गराएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। त्यसक्रममा बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजिबुर रहमानको घरमा प्रदर्शनकारीहरूले तोड़फोड़ एवं आगजनी गरेका छन्। पूर्व सरकार प्रमुख शेख हसीना वाजिद बंगलादेशमा गत वर्ष चलेको गृह युद्धका कारण भारत निर्वासनमा रहनु भएको छ। बंगलादेशमा उहाँको परिवार लगायत उहाँको पार्टी अवामी लीगसँग आबद्ध नेताहरूको घरमा तोड़फोड़ र आगजनीका घटनामा वृद्धि गरिएको छ। अवामी लीग समर्थित अन्य नेताहरूको घरमा पनि अन्तरिम सरकार समर्थित प्रदर्शनकारीहरूले तोड़फोड़ र आगजनी गरेको बीबीसीले जनाएको छ। उनीहरूले ढाका युनिभर्सिटीको सभाहल र प्रमुख गेटबाट पनि मुजिबुर रहमानको नाम हटाइदिएका छनृ भारतको मध्यप्रदेश स्थित शिवपुरी जिल्लामा हिजो भारतीय सेनाको एउटा लड़ाकू जहाज दुर्घटनामा परेको छ। विपक्षीमाथि तीव्र कार्यवाही गर्न सक्ने जहाज प्राविधिक समस्या आएपछि शिवपुरीको ग्वालियर क्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय सेनाले जनाएको छ। दुई सीटे विमान दुर्घटनामा दुवै चालक घाइते भएको र उनीहरूको उपचार भइरहेको भारतीय सेनाले उल्लेख गरेको छ। मिराज 2000 नामक उक्त विमान दुर्घटनाको जाँचका लागि आदेश समेत दिइएको छ। युक्रेनले पश्चिमी रूसी कुर्स्क क्षेत्रमा 6 महिनाको लड़ाईमा 900 भन्दा बढ़ी रूसी सेनालाई पक्राउ गरिएको जनाएको छ। किएव र मस्को करिब 3 वर्षदेखि युद्धमा रहे पनि बन्दी आदान प्रदानमा सहकार्य भने गरिरहेका छन्। युक्रेनले आफ्ना पक्राउ परेका सैनिकहरूलाई फिर्ता ल्याउनका लागि प्राथमिकता दिइएको जनाएको छ। नाइजेरियाको उत्तरी क्षेत्रमा रहेको एउटा विद्यालयमा आगजनी हुँदा कम्तीमा 17 बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। आगलागीमा कैयौं विद्यार्थी घाइते समेत भएका छन्। बालबालिकाहरू सुतिरहेका बेला राति नजिकैको घरमा आगो लागेको र विद्यालयसम्म फैलिएको अनुमान गरिएको छ। आगलागीको कारण स्पष्ट हुन नसकेको र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। अस्ट्रेलियामा आधारित वैज्ञानिकहरूले इन भेटो फर्टिलाइजेशन मार्फत विश्वको पहिलो कंगारू भ्रूण उत्पादन गरेको जानकारी दिएका छन्। क्विक्सल्याण्ड विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले भविष्यमा दुर्लभ मार्सु पीएलहरूका लागि आईबीएफ प्रयोग गर्ने लक्ष्यका साथ यो प्रविधि पूर्वी खैरो कंगारूहरूमा गरिरहेको बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट बिहिबार 452 यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिएका छन्। त्यस विमानस्थलबाट बिहिबार जजिरा एयरवेजबाट 251 जना यात्रुले सेवा लिएका हुन् भने थाई एयर एसियाबाट 128 जना र फ्लाइ दुबईबाट 73 जना यात्रुले सेवा लिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो। हिउँदमा त्यस विमानस्थलबाट धेरै उडान कटौती भएपछि चिन्तित बनेका त्यस क्षेत्रका पर्यटन व्यवसायी विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बढ़न थालेपछि भने उत्साहित बनेका छन्। शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 11.64 अंकले घटेर 2700 बिन्दुबाट तल झरेको छ। बिहिबार नेप्से परिसूचक घटेर 2679.81 बिन्दुमा कायम भएको हो। साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार र त्यसअघि मंगलबार र बुधबार समेत घटेको शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार 69.80 उच्च अंकले बढ़ेको थियो भने सोमबार पनि 2.41 अंकले बढ़ेको थियो। यसरी साताभरि शेयर बजारमा घटबढ़ भए पनि समग्रमा शेयर बजार यस साता 42.04 अंकले बढ़ेको छ। यस्तै बिहिबार नेपाली बजारमा सुनको मूल्य पनि बढ़ेको छ। बिहिबार सुनको मूल्य प्रतितोला 1600 रूपियाँले बढ़ेर 168,500 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। खोटाङमा आगामी फागुनमा प्रथम राष्ट्रिय बाँस सम्मेलनको आयोजना हुने भएको छ। खोटाङको दिक्तेलमा आगामी फागुनको 15 गतेदेखि 17 गतेसम्म प्रथम राष्ट्रिय बाँस सम्मेलनको आयोजना गरिने भएको आयोजकले जनाएका छन्। बाँस सम्मेलनका सम्बन्धमा बिहिबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्धन र वातावरण मैत्री समाज निर्माणमा योगदान पुर्याउने भएकाले सम्मेलन महत्वपूर्ण हुने बताउनुभयो। यस्तै पूर्व मन्त्री गणेश शाहले सम्मेलनले बाँसमा आधारित उद्योग प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपालमा 23 जातिका 81 प्रजातिका बाँस पाइन्छन्। तराईदेखि पहाड़ र हिमालमा पनि पाइने बाँसलाई शौक पूरा गर्ने वस्तुका रूपमा प्रचार प्रसार गरी यसको प्रवर्धनमा जोड़ दिन सके राष्ट्रिय अर्थतन्त्रमा राम्रो योगदान पुग्ने विज्ञहरूले बताएका छन्।
सुरेन्द्रमणि त्रिपाठी। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश तहमा विकास निर्माण र प्रगतिका सम्बन्धमा आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुहुने भएको छ। भर्चुअल माध्यमबाट प्रधानमन्त्रीले दिउँसो 1 बजे मुख्यमन्त्रीहरूसँग छलफल गर्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अब खेल समाचार।
गोलकिपर टिकेन्द्र सिंह थापा नायक भन्दा चर्च वाइज युनाइटेड आहा रारा पोखरा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बिहिबार सम्पन्न खेलमा चर्च वाइजले न्युरो टीम एनआरटीलाई सटन डेथमा 6-5 गोलले पराजित गर्यो। पेनाल्टी सुटआउटमा टिकेन्द्रले 3 बचाव गर्नुका साथै 1 गोलको योगदान दिए। निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट 1-1 गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट थियो। त्यसअघि खेलको 24 मिनटमा रिचर्ड विल्सको गोल मार्फत एनआरटीले अग्रता लिएको थियो। 63 मिनटमा नवीन लामाले पेनाल्टी मार्फत गोल गर्दै चर्च वाइज वाइजलाई बराबरीमा ल्याए। अब सेमी फाइनलमा चर्च वाइजले साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ। दशरथ चन्द्र क्रिकेट एकाडेमी भैतडीले अर्जुन ट्रफीमा पहिलो जित दर्ता गरेको छ। धनगढ़ी स्थित फाल्फा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न बिहिबारको पहिलो खेलमा दशरथले क्रिकेट एक्सलेन्स सेन्टर सी काठमाडौँलाई 16 रनले पराजित गर्यो। जितसँगै 3 खेलमा 2 अंकका साथ दशरथले सेमी फाइनल सम्भावना कायम राखेको छ। हारसँगै सीसीको सेमी फाइनल सम्भावना सकिएको छ। दशरथले प्रस्तुत गरेको 161 रनको लक्ष्य पछ्याएको सीसी 19.4 ओभरमा 144 रनमै समेट्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको दशरथले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 160 रनको एकफल तयार पारेको थियो। 25 संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कपको उपाधिका लागि साबिक विजेता एनआरटी र ए डिभिजन लिग च्याम्पियन चर्च वाइज युनाइटेड भेट्ने भएका छन्। बिहिबार सम्पन्न प्रतियोगिताको दोस्रो सेमी फाइनलमा भारतको युकेएफसी क्लबलाई 3-1 गोलले हराउँदै एनआरटी फाइनलमा पुगेको हो।
अब मौसम। आज कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.6 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 84%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:48 भयो भने सूर्यास्त भरि साँझ 5:49 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारले जारी गरेका अध्यादेशहरूबाट सीमित समूहले लाभ लिन सक्ने प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको आशंका। सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न नेतृत्वदायी भूमिका खेल्ने नेपाली कांग्रेसको निर्णय। राष्ट्रिय सभामा पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना एवं संचालन विधेयक पेश। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा पूँजीगत खर्चमा सुधार आएको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा संसदलाई जानकारी। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अदालतलाई 54 लाख रूपियाँ धरोटी बुझाएर रिहा। र बंगलादेशको राजधानी ढाकामा तोड़फोड़ तथा आगजनीका घटनामा वृद्धि। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।